الحمد لله رب العالمين والصلاة والسلام على محمد النبي. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. تینوں حضرات ہم نے سند اور متن کے بارے میں رد و قبول کے اصول کا اجمالی مطالعہ کیا. اس میں پہلی بات یہ سامنے آئی تھی کہ سند کے معاملے میں ہمارے محدثین نے جو اصول قائم کیے ہیں ان میں کوئی اضافہ یا ترمیم و تغیر نہیں کیا جا سکتا. وہ ایسے فطری اصول ہے اور صدیوں کے تجربے اس صورت میں متعین ہوئے ہیں جس طرح ہم ان کو اب دیکھتے ہیں. ان میں ادنا رد و بدل بھی علم کا دروازہ کھلا ہوا ہے. کوئی شخص اگر مزید تفاوض کرنے کے بعد ان میں کوئی تبدیلی تجویز کرتا ہے وہ معقول ہوتی ہے تو یہ ٹھیک. میں نے بھی یہ کوشش کی کئی برس تک کہ ان کا مزید جائزہ لیا جائے لیکن بالآخر یہی واضح ہوا کہ کوئی تبدیلی انہیں کرنے کی ضرورت نہیں. اسی طرح یہ بات بھی آپ نے دیکھی کہ متن کے بارے میں بھی محدثین نے جو معیارات قائم کیے اور جن کو میں نے الکفایا کے حوالے سے یہاں نقل کر دیا ہے وہ بھی بالکل ٹھیک ہے. یعنی میں نے ان میں اس کے سوا نہیں کیا کہ اس بات کو دو نکات میں اپنی دانش کے مطابق پیچھے نکل جائے گا. یعنی وہی بات کرتے ہیں میں نے اس کو اس طرح بیان کر دیا ہے کہ ایک یہ کہ اس میں کوئی چیز قرآن و سنت کے خلاف نہ ہو, دوسری یہ کہ علم و عقل کے مسلمات ہیں. خاص طور پر مسلمات کا اضافہ اس لیے کر دیا گیا ہے کہ بعض لوگ جو اس فن کے مسائل سے واقف نہیں ہیں ان کے سامنے جب یہ بات کی جاتی ہے کہ عقل کے خلاف روایت قبول نہیں کی جائے گی تو وہ یہ سمجھتے ہیں کہ اس کے معنی تو یہ ہوئے کہ رسول اللہ صلی اللہ علیہ وسلم کی نسبت سے ایک بات کہی جائے گی اور کوئی سمجھی کہہ دیں گے کہ یہ تو میری عقل نہیں آتی. یہاں اس سے مراد عقل کے مسلمات اور اسی طرح علم کے بھی مسلمات. ایسی بات ہے کہ جس کے بات کے بارے میں کوئی سلیم التبع آدمی دوسری رائے پائے گی جس شخص کے سامنے اس کو رکھیے وہ سمجھتا ہے کہ یہ بات کسی طرح باور آنے کی نہیں ہے. علم و عقل کے مسلمات کا مطلب یہ ہوتا ہے تو میں نے اس کو اس طرح بیان کر دیا ہے. اس کے سوا کوئی اس میں تغیر کی ضرورت میں نے محسوس نہیں کی. خطیب بغدادی کی جو عبارت یہاں نقل کی گئی ہے اس کو ایک نظر اور دیکھیں گے پھر خلاصے کے طور پر جو چند مزید مباحث کو بہانے اس پر پیدا کیے ہیں میں ان کا ذکر کروں گا اور ہمارا بڑھے. خطیب نے جو محدثین کا واقف بیان کیا ہے وہ یہ ہے کہ وَلَا يُقْبَلُ خَرُّ الْبَاحِدْ فِي مُدَاقَاتِ حُکْمِ الْعَقْلِ وَحُکْمِ الْثَابِتِ الْمُحْکَمْ وَالسُنَّةِ الْمَعْلُومَةِ وَالْفِعْلِ الْجَارِي مَجْرَى السُنَّةِ وَكُلِّ دَلِيلٍ مَقْطُوعٍ. یہ میں پہلے عرض کر چکا ہوں کہ ہمارے پاس جو کچھ حدیث کا ذخیرہ ہے وہ فنی اصطلاح میں اخبار احاد. اخبار احاد میں بظاہر لفظ سے یہ خیال ہوتا ہے کہ یہ ایک شخص کی روایت ہے جبکہ ایسا نہیں ہے. وہ ان کی اصطلاح ہے اور اس کا مطلب وہ یہ لیتے ہیں کہ وہ خبر یا وہ روایت جو حد تواتر کو نہیں پہنچی. یعنی یہ ایک دو تین چار لوگوں نے وہ بات بیان کی ہے لیکن یہ تک نہیں پہنچی کہ اس کے بارے میں حتمی طور پر یہ کہا جا سکے اس سے ہمیں یقینی حاصل ہو گیا. تو یہ ان کی اس طرح لوگ ایک بھی ہو سکتے ہیں, دو بھی ہو سکتے ہیں, تین بھی, چار بھی, اس سے زیادہ بھی ہو سکتے ہیں لیکن وہ اس کو باہر خبریں باہر ہی کہتے ہیں. اور پھر اس کے بارے میں یہ کہتے ہیں کہ اس کی ہم نے سند کے لحاظ سے تحقیق کر دی, اس کے راوی ثقہ ان کے حفظ و اتقان کے بارے میں یعنی جس طرح انہوں نے بات کو محفوظ کیا بیان کیا ہے کوئی دو رائے نہیں ہو سکتی. سند میں اتصال بھی ہے یعنی ایسا نہیں ہے کہ اس میں کوئی انقطاع ہے. جو پوری چین ہے اس کے بارے میں ہم نے تحقیق کر کے دیکھ لیا کہ اس شخص نے واقعی اس شخص کا زمانہ پایا ہے, اس نے اس کے ساتھ ملاقات کی ہے یا جو بھی تحقیق کے ذرائع ہو سکتے تھے ان کی روشنی میں ہی معلوم ہو جاتا ہے کہ سند میں کوئی انقطاع نہیں ہے. یہ ہم نے دیکھ لیا خود جو سند کے اندر بعض علل انہوں نے دریافت کیے اور یہ ایک بڑی فنی بحث ہے. یعنی بعض اوقات ایک آدمی یہ خیال کرتا ہے कि इस चेन में या इस सनद में या इसके सिलसिले में कोई एक जगह नहीं है, लेकिन वो मुख्तलिफ क्राइम से बता देते हैं कि इसकी मौजूदगी है। तो वो सारी चीजें कहते हमने देख ली। इसके बाद भी खबरें वाहिद उस सूरत में कबूल नहीं की जाती जब अकल अपना फैसला उसके खिलाफ हो, यानी इन सारे मराहिल के बाद भी कबूल नहीं की जाती, इसलिए कि हमें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की तरफ बात की निस्बत करनी है। और अगर कोई चीज खिलाफ अकल है तो क्योंकि हमारे हाथ से यकीन ही इल्म हासिल नहीं होता, तो हम उसको हुजूर की तरफ मंसूख नहीं करेंगे, हम उसका और यहाँ अकल से भी मुराद नहीं, यानी वो अकल नहीं है कि जिसमें आदमी बाज़ औक़ात ऐसे ही मंतिकी सा कज़िया कायम कर देता है, मुसल्लम बात है, इंसानियत इसको महसूस करती है, जिस माकूल आदमी के सामने बात रखती है ये कहना ठीक नहीं हो सकती किसी तरीके से। इसके खिलाफ जब अकल अपना फैसला सुना देती है फिर उसको कबूल नहीं किया जाएगा। वो कुरान मजीद के किसी साबित और मुहकम हुक्म के खिलाफ, इसकी थोड़ी सी वजाहत मैं कर देता हूँ। ये बहस आपको याद होगी, मैंने आपको ये बताया था कि ये लोग ये कहते हैं कि एक चीज है किसी चीज का कतई सबूत हो, मसलन कुरान मजीद की हर आयत कतई सबूत है, वो साबित है कि अल्लाह ताला ने नाज़िल की है, साबित है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हमको दी है, उसके कुरान की आयत होने या कलाम इलाही होने या रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम की निस्बत से हम तक पहुंचने में दो राय नहीं, ये तो वाज़ेह हो गया। लेकिन उस आयत के बारे में बहस हो सकती है कि इसके मानी क्या है, इसका मफहूम क्या है, इसका मुद्दा क्या है, जिसको वो ज़न्नी दलाला के ताबीर से बयान करता है। तो यहां उनकी मुराद ये है कि वो हुक्म साबित भी हो कुरान का और मुहकम भी हो, यानी ज़न्नी दलाला, अगर दो एहतमालात हैं तो फिर किसी आदमी बहुत हासिल है कि उसमें तरजीह दे दे, लेकिन ये कि अगर ऐसा है कि वाज़े बात है कुरान मजीद ने उसको बयान कर दिया है, उसके बारे में कोई दो राय नहीं हो सकती, हर माकूल आदमी उससे वही मतलब लेता है, अरबी जुबान से वाकिफ कोई आदमी उसके बारे में तरद्दुद में मुब्तला नहीं होता, फिर उस रिवायत को रद्द कर दिया जाएगा। बस सुन्नत मालूमा, ये सुन्नत मालूमा के साथ जो मालूमा की ताबीर इख्तियार की गई है ये उसी हकीकत को बयान करती है। मालूमा मतलब यह उस पर इमा है, हर शख्स उससे वाकिफ है, किसी के लिए वो अजनबी नहीं है। इसको कभी मुहद्दिसीन सुन्नत साबिता की इस्तिलाह में बयान करते हैं, कभी सुन्नत मालूमा की इस्तिलाह में बयान करते हैं, तो ये वही चीज है। और ये देखिए कि यहाँ पे सुन्नत का लफ्ज इस्तेमाल किया उन्होंने अलग से, यानी वो एक एस्टेब्लिश चीज है और उसके बारे में तो दो राय नहीं हो सकती। अब खबर वाहिद अगर उसकी आ रही है तो फिर हम उसको रद्द कर देंगे। वन फेल जारी बजर सुन्नत, यानी कोई चीज जो है वो नबी सल्लल्लाहु अलैहि वसल्लम के बाद सहाबा किराम के यहाँ एक तरीके के तौर पर जारी हो गए, उस चीज के बारे में सब लोग कहते हैं कि ये ठीक है, लेकिन ये कि अब खबर वाहिद हमारे पास आ जाती है और वो आ करती है कि मामले की नौयत ये नहीं। मैंने मिसाल दी थी उसकी कि सैयद अबू बकर सिद्दीक रजी अल्लाह की खिलाफत का, अब जाहिर है कि ये एक ऐसी बात है कि जिस बारे में तारीखी लिहाज से कोई बहस नहीं हो सकती, जिसको मैंने बयान किया ना इलम के मुसलमान, यानी इल्मी लिहाज से ये चीज तो गलत नहीं हो सकती, जंग सदीन हुई है, जंग जबल हुई है। तो इस तरह के वाकयात जो जारी है जिनके बारे में दो राय नहीं हो सकती, वो कहते हैं इसमें भी अगर कोई खबर वाहिद ऐसी आ जाती है, जो मिसाल के तौर पर यह कहती है कि नहीं असल में हज़रत उमर को खलीफा बनाया गया, तो नहीं ये नहीं, ऐसी बातें काबिले इत्मीनान नहीं होती। वह कुल्ले दलील मक्तूब ही, यानी एक ऐसी दलील हमारे पास मौजूद है किसी चीज के बारे में, बिल्कुल कतई, बिल्कुल कतई, यानी अकली दलील, फितरी दलील, किसी चीज को हमने अक्स किया है और अमूमी उसूलों से अक्स कर लिया है और उसके बारे में मुतमिन है कि ये बात तो ऐसे ही होनी चाहिए, उसके इस वजह से मुहद्दिसीन ने इस मामले में जो मेयार कायम किया है वो ये आम तौर पर जो हमारे यहाँ लोग बयान कर देते हैं कि बस इस सनद के लिहाज से अगर रवायत ठीक है तो फिर उसके बाद उसको बहस करते हैं। ये सूरत हाल इलम की दुनिया में नहीं, जो चीज असल में पैदा हुई वो ये कि इस मेयार को साकर कुछ जलील कदर लोगों ने काम किया, जैसे इमाम बुखारी ने काम किया, इमाम मुस्लिम ने काम किया, असल में जैसे फिका में एक अमूमी एतमाद अइमा अरबा को हासिल, इसी तरीके से मुहद्दिसीन में से भी बाज़ जलीलुल कदर लोगों को ये अमूमी एतमाद हासिल हुआ, जिसका मैंने इब्न सलाह के हवाले से जिक्र किया था। उस अमूमी एतमाद की वजह से लोग ये समझते हैं कि जो कुछ भी मेयार था उसका इतलाक करके उन्होंने हमारे सामने एक किताब मरतब करके रख दी है, अब इस पर मजीद बहस नहीं करनी चाहिए। तो ये कमोबेश वही बात है जो फिका में तकलीफ के उसूल पर बयान की जाती है, यहां पर भी उसी तरह बयान की जाती है। वरना जहां तक साहिब फन लोगों का ताल्लुक है वो इस बात को मानते हैं कि जरूरत होगी, और अगर किसी रवायत को हम महसूस करते हैं कि वो इल्म अकल के मुसलमात पर पूरी नहीं उतरती तो उसको हम कबूल नहीं करेंगे। यहाँ जेर बहस रद्दो कबूल है, यानी उसको फिर रसूलुल्लाह सलम की नस्बत से नहीं जाने देंगे। ये तो मुहद्दिसीन के मौकिफ का खुलासा है, और चूंकि वही इस फन के अइमा है इस वजह से हदीस की बहस में उन्हीं की बात को अहमियत देनी भी चाहिए। ये जो उन्होंने कसौटियां बयान की हैं वो ठीक, यानी मेरे नजदीक उसमें कोई बहस नहीं हो सकती। हो सकता है कि किसी शख्स के जहन में वो मबायस हों जो उस्ताद इमाम ने आबादी नंबर हदीस में किए, उसमें वो ये महसूस करे कि बाज और चीजों को भी इसमें शामिल है। तो उसमें एक चीज ये भी उन्होंने बयान की है कि अस्हाबे इल्म और मारिफत का ज़ौक भी शर्त है, और उसके लिए खुद किफाया ही से बहुत सी मिसालें दी हैं कि मुहद्दिसीन ने इसको एक कसौटी के तौर पर माना है। ठीक, यानी इसमें कोई शक नहीं कि इब्तिदा में जब रवायात तरतीब पा रही थी तो ये चीज भी बड़ी अहमियत की है। ऐसे अहले इल्म जो महसूस करते हैं कि ये दीन के मजमू मिलाज में बात ठीक नहीं करते, उसको वो बहुत ने फसाली में दायर करते थे कि एक चीज है साफ नजर आ रहा है कि ये रिसालत पाक सल्लल्लाहु अलैहि वसल्लम की बात नहीं हो सकती, तो इसको उन्होंने गोया उस जमाने में मेयार बनाया। लेकिन आहिस्ता ये उनकी बड़ी सब्जेक्टिव चीज है, ये इस फन से खत्म होना शुरू हो गई, और फिर यही वो मेयार है जिन पर इत्तेफाक हो, क्योंकि किसी शख्स का जौक या उसकी मार्फत उसके अपने लिए एक बड़ी अहमियत की चीज हो सकती है। शक नहीं है कि आदमी जब हदीस का मुताला करता है और एक लंबा अरसा उसमें गुजारता है तो वो जिसको मौलाना मौलवी ने बयान किया था कि एक जौहरी की सी उसके अंदर सलाहियत पैदा हो जाती है, अगर उसके सामने आप रखते हैं तो वो बेतकल्लुफ कह देता है कि ये ठीक नहीं है, छोटा सिक्का इस सोने में मिलावट है, ये चीज नहीं कि इसको कबूल किया जा सके। लेकिन चूंकि ये चीज ऐसी है इसको आप मेयार बनाकर दूसरों के सामने रख सकते, यानी ये तो एक बिल्कुल दाखिली चीज है। इस दाखिली चीज से तहकीक का दरवाजा तो खुलता, आदमी के अंदर कुछ सोचने के दायियात तो पैदा होते हैं, वो खटक जाता है, अब ये ख्याल करता है कि अब इस पर मजीद तफावस करना चाहिए इस पर। लेकिन जब वो पेश करेगा इस चीज को तो वहां तो कतई मेयार मांगे जाएंगे, तो इस वजह से मुहद्दिसीन ने जिस चीज को इस तरीके से बयान किया है मेरे ख्याल में यही दुरुस्त यही चीज। मैंने आपसे इसके कोई तब्दीली इसमें नहीं की सवाय इसके कि उसको दो निकात में समो कर बयान कर दिया ताकि हर शख्स उसको दो लफ्जों में दूसरों के सामने आ सके। ये तो मुहद्दिसीन का मामला है। इसके बाद जी
ये इस इकतवास में अकल के मुसलमात और दलील फतेह, क्या ये एक ही चीज के दो पहलू हैं या इनमें अगर कोई फर्क है तो कुछ मिसाल से वादे हो सकते हैं?
जी देखिए, बात यह है कि अकली मुसलमात तो मेरे आपके सबके यकसा होते हैं, यानी वो ऐसी चीज नहीं है कि जिसके बारे में किसी खास फन के आदमी के पास ही जाते हैं। अकली मुसलमात तो असल में इंसानों को मुश्किल है, तो जब वो ये कहते हैं कि तो मुनाफी ना हो तो उससे उनका मतलब ये होता है, उनके दिल में का मतलब ये होता है कि ये लोग भी आगे बहस में करने वाला था, ये लोग इश्तिहाद करते हैं, यानी हर साहिब इल्म दीन के मजमूई जखीरे को सामने रखकर कुछ उसूलों का इस्तेखराज करता है, उन उसूलों का जब इस्तेखराज करते हैं तो कुछ कतई इश्तिहादी उसूल उससे माने हो जाते हैं, यानी मालूम होता है दीन मजमूई मिजाज से ये बात निकलती है, उसको फिर वो कहते हैं कुल्ले दलील मक्तूल हो गई, यानी ये दलील वजूद में कतई हो गई, इसके पीछे कुरान का भी कोई उसूल खड़ा हुआ है, यानी ये तो नहीं कि आयत आप बयान कर सकते हैं, इसके पीछे सुन्नत का भी अमूमी तामल खड़ा हुआ है, और दीन को बैसियत मजबूरी आप जब देखते हैं तो ये इज्तिहादी उसूल बनता है उसके नतीजे। मिसाल के तौर पर देखिए कि ये उसूल है कि ला ज़रर वला ज़रार, कि भाई जो भी आपके बा और शरा के मामला हो उसमें ना आपको नुकसान पहुंचना चाहिए ना दूसरे को नुकसान पहुंचना चाहिए, ये एक इज्तिहादी उसूल। या मसलन ये फिका का उसूल है कि अज़रूरा तो तभी हो मज़रूरा, बड़ी मशहूर किताब है अलफ़बा व नज़ाइर के नाम से, उसमें इस तरह की बेशुमार चीजें आपको जो उन्होंने कहा है अज़रूरा तो तभी हो मज़रूरा का मतलब यह है कि आदमी को एक चीज लायक हो गई, यानी जरा ये इस तरह से वसी चीज है, किसी कारोबारी आदमी को मसला लायक हो गया है, बाजार में कोई प्रॉब्लम पैदा हो गया है, तो ममनू चीजें अब ये जरूरत जो है या जरूरी चीजें जो है ظاہر ہے کہ یہ قصور کے اندر آپ فرض کر لیجئے کہ کوئی روایت اس کے بالکل خلاف پڑ رہی ہے تو وہ کہیں گے یہ دلیل مکتوب ہی کے خلاف, یعنی یہ دلیل تو ہم نے عکس کر لی تھی دین کے عمومی اصولوں سے عکس کر لی تھی کہ ایسا نہیں ہو سکتا کہ دین لوگوں کو ایک ایسی مشکل میں ڈال دے کہ جو ان کے لیے مالا انفاق ہو. مثلا یہی بات کہ دین میں کسی کو تکلیف مالا انفاق نہیں دی جا سکتی, آدمی پر ایسی ذمہ داری نہیں ڈالی جا سکتی کہ جس ذمہ داری کو وہ انسان ہونے کی حیثیت سے اٹھا ہی نہیں سکتا. تو یہ ظاہر ہے کہ انہوں نے قرآن مجید سے عکس کر لی ہے یا دین کے دوسرے مسلمات سے عکس کر لی ہے, اگرچہ اس کو ایک اقلی اصول بھی کہا جا سکتا ہے, لیکن بہرحال دین میں یہ بحث ہو سکتی تھی نا کہ کیا اللہ تعالیٰ ایسا کر تو نہیں دیتے. تو اس وجہ سے جب انہوں نے اس کو عکس کر لیا تو یہ میں نے چند مثالیں دی, یعنی ضرورت و تقریر معذورات ایک قاعدہ ہے کھل لیا ہے نکال لیا ہے, اسی طرح لا ضرر و لا ضرار ایک قاعدہ کھل لیا گیا ہے, یہ گویا ایک اجتہادی قاعدہ کھل لیا ہے جس کے بارے میں ہم مطمئن ہو گئے ہیں کہ دین بحثیت مجموعی اس قاعدہ کھل لیا کے پیچھے کیا ہے بحثیت مجموعی, تو اب اس کے خلاف یہ مطلب ہوتا ہے اس سے ہوتا ہے. یہ تو محدثین کا میں نے عرض کیا موقع. اب اس کے بعد ایک نظر آگے بڑھنے سے پہلے اس پر ڈال دیجیے, اس موقع کے بعد فقہا کو کیا مسائل پیش آئے. اس میں ظاہر ہے کہ ہماری فقہ کی ایک بڑی غیر معمولی تاریخ ہے, اس میں بہت سے جلیل القدر اہل علم پیدا ہوئے ہیں اور بہت کام کیا ہے, اور جو زندگی کے عمومی مسائل ان کو پیش آئے ہیں وہ ظاہر ہے انفرادی زندگی سے متعلق بھی ہیں, اجتماعی زندگی سے متعلق بھی ہیں, وہ قانونی معاملات کے بارے میں بھی ہیں, وہ دین کے عمومی معاملات کے بارے میں بھی ہے, اس میں انہوں نے بہت سا کام جب کام کیا ہے تو ان کو کچھ مشکلات پیش آئے, اور ان مشکلات کا میں یہاں ذکر کر رہا ہوں جو مشکلات اخبار احاد کے حوالے سے. ان مشکلات میں انہوں نے پھر کیا, ایک تصویر تو میں نے مراد کی فلاح کے حوالے سے آپ کے سامنے رکھ دی تھی, پورا کا پورا ذخیرہ تھا جب انہوں نے دیکھا تو دلیل میں شبہ کی بنیاد کے اوپر انہوں نے چیزوں کو الگ الگ کیٹیگرائز کیا, وہ بھی ایک مشکل جس کو انہوں نے اپنی دانش میں حل کرنے کی کوشش کی. ایک مشکل جو اس معاملے میں ان کو پیش آئی وہ فقہ کا عمومی کام کرتے ہوئے مختلف پہلو کے سامنے آ گیا. اس میں ہمارے جتنے بڑے بڑے فقہا ہیں ان میں صرف ائمہ اربعہ کا ہم یہاں ذکر کرتے ہیں, اس وجہ سے کہ باقی درس پہ بہت لمبی ہو جائے گی ہیں جس کے بعد نقطۂ نظر کی, لیکن ان کو چونکہ عمومی اعتماد حاصل ہے اور انہیں کی فقہ دنیا بھر میں مانی جاتی ہے. مالکیہ کو طرف حاصل ہوا کہ اندلس کی سلطنت جو ہماری دوسری بڑی سلطنت تھی وہ قائم ہوئی تو وہاں مالکی مذہب کو سرکاری مذہب کی تعریف, جب کسی چیز کو ریاست کی تعریف حاصل ہو جاتی ہے تو پھر ظاہر ہے کہ قاضی وہیں سے ملتے ہیں, علماء میں بھی اس کو سیکھنے کا عمومی رجحان پیدا ہوتا ہے, اسٹیٹ کی سرپرستی ہوتی ہے تو لوگ بھی عام طور پر اس کے اعتماد کرتے ہیں, تو وہاں اس کا بہت شعور. بین یہی صورتحال جو مرکزی سلطنت تھی عباسیوں کی اور بعد میں پھر عثمانیوں کی, اس میں فقہ احنفی کو حاصل ہوئی, شوافی اور حنابلہ کو یہ حیثیت قدیم زمانے میں حاصل نہیں. حنابلہ کے ساتھ بھی معاملہ دور جدید میں ہوا, یعنی حنابلہ میں دو بڑے آدمی پیدا ہوئے اور اس پر کوئی شک نہیں کہ وہ اپنے فن کے امام بھی ہیں, اور ہمارے وسط میں ہمارا سرمایہ فخر مباحت امام ابن تیمیہ اور دونوں اصل میں حنبلی نقطۂ نظر کے علماء اصل, اگرچہ وہ اس درجے کے لوگ ہیں کہ ایسا نہیں کہ حنبلی کے ساتھ بندے ہوئے ہوتے ہیں, لیکن ویسے وہ حنبلی نقطۂ نظر کے, ان دونوں کا غیر معمولی اثر ہوا رہا ہے, یعنی خاص طور پر عالم عرب کا غیر معمولی اثر. پھر محمد بن عبد الوہاب کی تحریک کے نتیجے میں سعودی عرب میں جو ظاہر ہے کہ ایک لحاظ سے اسلام کا قلب مسلمانوں کا ایک مرکزی علاقہ ہے, حرم وہاں ہے بس کہ حرمین وہاں ہے, تو اس وجہ سے اس کی غیر معمولی حیثیت ہے. وہاں محمد بن عبد الوہاب کی تحریک کے نتیجے میں جو سلطنت قائم ہوئی اس نے حنبلی مذہب جو سرکاری مذہب کی حیثیت ہے, تو اس کی وجہ سے بھی ان کا سرمایہ, ان کی قوت, ان کی یونیورسٹیوں میں جو کچھ پڑھا پڑھایا گیا وہ سب کچھ اس کی کوشش ہے. تو اس وقت جب ہم عالم عرب میں دیکھتے ہیں تو یہ معلوم ہوتا ہے کہ بہت بڑے پیمانے پر حنبلی نقطۂ نظر یعنی اس کو غیر معمولی شیو حاصل ہے. پھر کیونکہ حنبلی نقطۂ نظر میں حدیث پر زیادہ اعتماد کیا جاتا ہے اور حدیث کا ذخیرہ بھی اس دور میں یعنی عربہ کے تو بہت بات مرتب ہوا ہے نا اس شکل میں, بخاری مسلم یہ تو ظاہر ہے کہ دوسری تیسری میں آ کر ہمارے سامنے آئیں گے, تو یہ پشت پر چلا گیا اور اس میں جو کام ہوا تھا اس کا اپنا اثر موجود تھا. تو حنبلی نقطۂ نظر, امام ابن تیمیہ اور ابن قیم کی شخصیت اور اس کے ساتھ محدثین کا کام, یہ مل کر اس وقت تو کہا جا سکتا ہے کہ اس بر صغیر سے باہر عالم اسلام کا مجموعی کٹھی, یعنی یہ میں نے ایک اشارہ کیا آپ کو اس کی تاریخ کی مختصر سے, اس وقت اس کی کوئی پوری تاریخ سنانا مقصود نہیں ہے. تو ائمہ اربعہ ان کو بھی ظاہر ہے کہ فقہ کی ترتیب میں یہ مسئلہ پیش آیا ہے اخبار احاد کا. انہوں نے اس کو کس کس زیادہ دیا؟ مالکیہ کے ساتھ یہ مسئلہ ہوا کہ امام مالک کو تو امام و دار الہجرہ کہتے ہیں, یعنی انہوں نے اپنی ساری زندگی مدینے میں گزاری. مدینے کی ایک خصوصی حیثیت ہے وہ یہ کہ رسول اللہ صلی اللہ علیہ وسلم وہاں رہے, رسالت مآب صلی اللہ علیہ وسلم کے صحابہ کرام بھی زیادہ تر وہاں, ان کی اولاد بھی وہاں رہی. تو مدینہ ایک چھوٹی سی بستی تھی, تو یہ عمومی اعتماد اس کے بارے میں پیدا ہو گیا کہ جو کچھ سیاسی کام اس طرح کی چیزیں وہ باہر تو ہیں, خلفاء راشدین وہاں رہے ہیں اور ایک عمومی لحاظ سے وہاں دین آپ کو بات, یعنی یہ ظاہر ہے کہ ایک حد تک آپ محسوس کریں گے رائج نہیں مل سکتی, یعنی ہو سکتا ہے کہ پھر کا انتخاب ہو گیا, لیکن یہ کہ سارے مدینے کے لوگ ایک بات ایسی اپنا لیں. تو امام مالک نے اس مشکل کو حل کرنے کے لیے جو اخبار احاد سے پیدا ہوتے ہیں, بعض ایسی چیزیں سامنے آ جاتی ہیں نا کہ جو ایک عمومی رویے کے خلاف ہوتی ہے, تو انہوں نے آگے بڑھ کر یعنی یہ جو کسوٹیاں ہیں, یہ جو معیارات ہیں, یہ تو اس صورت میں نمودار ہوئے. انہوں نے یہ کہا کہ بھائی ہمارے ہاں جو عمل اہل مدینہ ہے اگر وہ اسٹیبلش صورت میں ہمیں مل جائے گا تو اس کے خلاف کسی اور دیار میں اگر کوئی خبریں باہر, یعنی یہ اصول انہوں نے بنایا نبی صلی اللہ علیہ وسلم کے حوالے سے, کوئی چیز مدینے میں رہی مدینے میں نسل بعد نسل, تو کم و بیش ایک سو سال رہے اور انہوں نے وہاں درس و تدریس کا فریضہ انجام دیا, مسجد نبی میں بیٹھ کے پڑھتے پڑھاتے رہے ہیں, وقت وہیں مرتب کی انہوں نے, تو ان کو اس معاملے میں بہت اصرار تھا اور یہ ان کے ہاں پھر ایک اصول تھا کہ عمل اہل مدینہ اگر اسٹیبلش شکل میں ہمارے پاس موجود ہے, ایک چیز مدینے میں دین کی حیثیت سے رہ جائے اور کوئی چیز اس کے خلاف کسی اور پیار میں پیار ہوتی ہے تو یہ ہم قبول کرنے کے لیے تیار ہیں. اس میں بہت پیسے پڑے ہیں, لیس بن سعد کا جو خط میں نے آپ کو سنایا تھا اور اس طرح کی بہت سی پیسے سے پیدا ہو گئی, کیونکہ لوگ کہتے تھے کہ یہ آپ اصل میں رسول اللہ کے علم کو ایک شہر کے ساتھ تعلق کر رہے ہیں, اکرام مادے نکل گئے, ہو سکتا ہے کہ کوئی بات کسی صحابی کے علم میں ہو, کیونکہ اخبار احاد کا معاملہ یہی ہے, تو چیز ہو یہاں پر اس کو زیادہ فروغ نہ حاصل ہوا ہو, تو اس طرح کی لوگوں نے بہت دل. اور یہ ایک بڑا مارکارا باب ہے اس معاملے میں کہ عمل اہل مدینہ کے ساتھ کیا معاملہ کیا, یہ مارکیا مشکل پہ جائے انہوں نے اس کا حل نہیں بتایا. اچھا پھر حنفیہ ہمارے حکومی پر, حنفیہ نے دو چیزوں پر بہت اصرار شروع کر دیا اور وہ آج تک کرتے ہیں, یعنی اصول میں تو کرتے ہیں, یہ الگ بات اس کے شروع کے نتیجے میں اب ان کے یہاں کچھ معذرت خان رویہ ہو جاتا ہے, اصول میں وہ اس پہ اصرار کرتے ہیں. انہوں نے یہ کہا کہ جی معاملات دو طرح کے ہوتے ہیں, ایک تو وہ معاملات ہیں کہ جو کسی ایک دو چار آدمیوں اس متعلق ہوتے ہیں, لیکن ایک معاملہ ایسا ہے کہ جس معاملے کی خبر سب کو ہونی چاہیے, معاملہ ایسا ہے نہیں کہ وہ ایک دو آدمیوں کے ساتھ زیر بحث ہے, اس کے لیے وہ اصطلاح استعمال کرتے ہیں عموم میں بلوا, یعنی معاملہ ایسا ہے. میں اس تاریخی واقعات سے چھوٹی سی مثال دیتا ہوں, یہ ایک روایت ہے سیدنا انس کی روایت ہے, وہ یہ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم ایک درخت کا پرانا تنا تھا مسجد نبی میں, اس کے ساتھ ٹیک لگا کے خود بیٹھے شروع, وہ درخت ہوگا اس کو کاٹ دیا ہوگا اس کا تنا وہاں تھا ہوگا, تو حضور صلی اللہ علیہ وسلم اس کے ساتھ کئی گلا کھڑے ہو جاتے تھے اور خطبہ دیتے تقریب کرتے تھے یا کبھی کوئی اور اس طرح کی بات کر رہا ہوتا. کچھ دنوں کے بعد ایک بڑھئی سے حضور نے یہ کہا کہ بھائی ایک باقاعدہ ممبر بنا لیا, تو اس نے لکڑی کاٹی, اس نے بڑا تفصیلی ذکر ہے, لکڑی کاٹی اور پھر اس کے بعد کافی دن وہ اس ممبر کو بنانے میں لگا رہا اور تین چار سیڑھیوں کا ممبر بنا دیا, بالکل ٹھیک وہی جگہ ہے جو آپ کی نبی میں دیکھتے ہیں جہاں پر وہ ممبر رکھا ہوا نبی صلی اللہ علیہ وسلم نے. جب وہ ممبر بنا لیا گیا تو حضور صلی اللہ علیہ وسلم پہلی مرتبہ خطبہ دینے کے لیے اس پر کھڑے ہوئے, تو جب بھی آگے محسوس ہوا کہ وہ تنا رو رہا ہے, اس میں سے رونے کی آواز, تو حضور ممبر سے اترے گئے, آپ نے اس کے اوپر ہاتھ رکھا, تو پھر وہ ظاہر ہے کہ یہ واقعہ اتنے پیش آیا بڑے اجتماع میں پیش آیا. اب احناف یہ کہتے ہیں کہ یہ واقعہ ایک انس ہی کیوں جاتا ہے, کیا ایسا ہے کہ غیر معمولی کسی تنے کا رونا ہے غیر معمولی واقعہ ہے, ऐसा तो नहीं है कि आदमी मतवजह ना हो, हर आदमी उसके बारे में मतलब हुआ होगा, अमूमी इसका चर्चा होना चाहिए। तो ये क्या वजह है कि ये अनस सैयदना अनस रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास, अगर कोई ये मामला नबी सल्लल्लाहु अलैहि वसल्लम ने सैयदना अनस को कोई सौदा सिर्फ लेने भेजा हो, यानी मिसाल के तौर पर जो रिबन फजल की रवायतें हैं, तो बिलाल से कहा गया खजूरें खरीद लाओ, तो वो अच्छी खजूरों के ले आओ, कुछ खजूरें जो अच्छी किस्म की नहीं थी ज्यादा मिकदार में दे दी, तो बयान किया जाता है कि हुजूर ने कहा कि ये तरीका नहीं क्या जो है उसमें सूद क्या लाया शुदा। तो ये तो बिलाल को भेजा गया है एक सौदा सलफ खरीदने के लिए, अगर इसको सिर्फ बिलाल ही बयान करें तो कोई एतराज नहीं हो सकता, यानी मामले की नौत ऐसी ना वाक्य ऐसा। तो अनाज ये कहेंगे कि देखिए बात ये है कि एक तना रो रहा है और जुमे के इज्तिमा में उसके रोने की आवाज आ रही है, रसूलुल्लाह सल्लम ने खुतबा रोका है जैसे कि रवायत बयान करती है, और आप गए और आपने शफकत का हाथ उसके ऊपर रखा और उसके बाद वो खामोश हुआ। तो ये वाक्य ऐसा नहीं है कि जिस वाक्य को एक आदमी बयान करे और कबूल करें या दो आदमी बयान भी करें कबूल कर लिया जाए, इसको तो बहुत से लोगों पर रवायत करना चाहिए ये उनका। अब जाहिर है कि दूसरे लोग इसके ऊपर जरा करते, मैं इस वक्त कोई तकाबुल नहीं कर रहा, सिर्फ बता रहा हूं उनकी मुश्किल इस बात में। तो में बलवा अगर है, यानी कोई ऐसा मामला है कि अकल कहती है कि इस मामले को तो बहुत से लोगों से मतलब होना चाहिए, ये ऐसी चीज नहीं है कि जिसके बारे में कोई एक आधार भी रवायत करते हैं, हम भी यही सूरत उनके यहाँ रफा यदैन में पैदा हो जाए कि नमाज है, नमाज रसूलुल्लाह सल्लम ने रोज पढ़ाई है, शब रोज मस्जिद में इज्तिमा होता रहा है, लोग हुजूर से नमाज सीखते रहे हैं, ये तकबीर तहरीमा का रफा यदैन ये तो बिल्कुल ऐसी चीज है जिसमें कोई इख्तलाफ का सवाल नहीं, लेकिन बाकी वाक्य पर अगर दो चार आदमी बयान करते हैं तो ये यानी चीज ऐसी है, नमाज चीज ऐसी है कि जो अमूमे बन वाली चीज है, रोजमर्रा की चीज है, हर आदमी की देखने की चीज है, हर आदमी की दिलचस्पी की चीज है, तो इस वजह से इसमें एक दो तीन आदमी की रवायत हम कबूल नहीं करेंगे, यानी ये उनका तरीका। इसमें बात बड़ी दिलचस्प किस्म की बहसें हैं, आपको याद होगा कि हमारे अजीज अम्मार ने एक सिलसिला मजामीन लिखा है हाल ही में इशराक में, कई किस्तों में शायद हुआ है, जिसमें उन्होंने अनाफ ने भी इस उसूल की बुनियाद पर रवायतों पर तनकीद की, यानी बहुत सी रवायतें उन्होंने बयान कर दी है कि देखिए ये रवायत सही रवायत है, उनके ऊपर कोई सनद के लिहाज से जरूर नक नहीं हो सकता, लेकिन अनाफ उसको बर्बाद खिला सकता, यानी उनका ख्याल ये ठीक है। दूसरी चीज जो उन्होंने की वो ये थी कि हमारे पास एक इज्तिहादी उसूल है वो हमें निकाल दिया। इज्तिहादी उसूल का मतलब ये होता है कि एक कायदे जाब्ते की बात है, कुरान के किसी हुक्म से भी वो एक फरा के तौर पर निकल रही है, सुन्नत के किसी हुक्म से भी फरा के तौर पर निकल रही है, वो हमने निकाल लिया, और जिसको अपनी इस्तेमाल में कहते हैं बस की बुनियाद पर हमने एक उसूल बनाया। अब हमारे पास जो उसके खिलाफ हमने क्यास की बुनियाद पर एनालॉजी कर ली, एक चीज को दूसरी चीज से मुमासिल करके हमने कहा कि यही हुक्म वहां भी होना चाहिए, तो ये हम जब करके फारिग हो गए तो रवायत हमारे सामने, जो रवायत हमारे सामने आई उस रवायत में बात ऐसी बयान हुई है कि अब या हम उसे माने या उस चीज को माने जो हमने एक अकली उसूल के तौर पर नबी सल्लल्लाहु अलैहि वसल्लम के किसी अमल से निकाल ली है या कुरान से निकाल ली, तो क्या करें। तो उन्होंने फिर एक और उसूल कायम किया, उन्होंने कहा कि फिर हम ये देखेंगे कि रिवायत करने वाला सहाबी कौन है, तो उसने उन्होंने तकसीम की और उन्होंने कहा कि बाज़ सहाबी फुकहाए सहाबा है, फुकहाए सहाबा का मतलब यानी यहाँ ये इस्तलाही मानी में इस्तेमाल नहीं होता, इसका मतलब है वो सहाबा के इल्म फहम के बारे में होगी, मसलन रिवायत सैयदना उमर या सैयदना आयशा रिवायत कर रहे हैं या सैयदना अबू बकर रिवायत कर रहे हैं या माज़ बिन जबल रिवायत कर रहे हैं या अबू उबैदा बिन जर्रा रिवायत कर रहे हैं, ये वो लोग हैं कि जो इल्म फहम के लिहाज से बड़े मुमताज हैं, और इसी तरह बहुत से दूसरे साहब। लेकिन मिसाल के तौर पर मैं सब मिसाल के तौर पर कर रहा हूँ, अबू हुरैरा रिवायत कर रहा है, वो ये कहते हैं कि ये रावी है, यानी इनका फहम इनकी बसीरत ऐसी नहीं है कि इनके ऊपर इस तरह का एतमाद किया जाए कि एक अकली उसूल से निकलने वाली चीज को हम छोड़ दें, चुनाचे फकीर सहाबी की अगर रवायत है तो हम अपने क्यास को छोड़ दें उसके मुकाबले में, और गैर फकीर सहाबी की रवायत है तो फिर हम अपने क्यास को तरजीह दें, यानी अहनाफ ने इन दो चीजों पर बहुत इसरार किया और वही रखते हैं। اس لیے کہ جو ان کے بہت سے مسائل ہیں ان مسائل میں اسی اصول پر بیان کرتے ہیں. یعنی رفاعی دین کے معاملے میں آپ دیکھیے نا کہ وہ کہتے ہیں کہ بھائی عبداللہ بن عمر کا معاملہ جو ہے وہ ایسا وکیل نہیں ہے اس طرح کی چیزوں میں, کیونکہ وہ بہت فہیم نہیں ہے, وہ بڑی بحثیں کرتے ہیں. میں نے تو عمر دفتر گیا جس کو طلاق دینا بھی نہیں آتا. جب ان کو کہا گیا کہ اپنے بیٹے کو آپ تو کم سے کم ان چھ آدمیوں کو شامل کر لیں, نہ بنائے خلیفہ, تو انہوں نے کہا کہ کوئی سوال نہیں ہے اس کا, ان کو طلاق دینا بھی نہیں آتا. وہ ایک طلاق کا واقعہ ہوا تھا ان کا مشہور, کسی میں انہوں نے غلطی چیز میں کہا تھا کہ لوٹاؤ جا کے بہت سخت اس کے اوپر تبصرہ کیا, انہوں نے حوالہ بھی کرتا. اب وہ کہتے ہیں کہ ایک طرف عبداللہ بن عمر ہے, ایک طرف عبداللہ بن مسعود. تو عبداللہ بن مسعود رضی اللہ عنہ وہ نبی سے کثرت کے ابتدائی دور کے صحابہ میں سے ہے, انہوں نے بڑا وقت گزارا ہے, وہ قرآن کے الفاظ میں سے ہے, اور پھر حضور بھی جو ان کو حیثیت دیتے رہے ہیں وہ غیر معمولی ہے. تو ہم اس معاملے میں ان کی روایت کو قبول کریں گے. تو یہ پھر فقی صحابی غیر فقی صحابی, اور ظاہر ہے کہ وہی سبجیکٹو چیز ہے. ہو سکتا ہے کہ ایک آدمی کو آپ فقی سمجھتے ہو, دوسرا آدمی دوسرے کو فقی سمجھ لیں, لیکن اس میں ایک بڑی زوردار بحثیں ہو رہی ہیں. یہ ان کا اتر ہے. امام شافعی اور امام ابن حنبل قوم بیشکو کا بعد میں یہی نقطہ نظر کر دیا. وہ یہ کہتے ہیں کہ جب خبریں والے, ہاں وہ ایک ہی آدمی کیوں نہ ہو, خبریں والے میں نے ایسا کہہ رہا تھا ان کی اصطلاح, ہاں وہ ایک ہی آدمی کی کیوں نہ ہو, نہیں اس میں نہ کوئی قیاس میرے پاس آ سکتا ہے, اللہ کے رسول کی بات ہم کو معلوم ہو گئی, نہ یہ ممکن ذرائع سے معلوم ہو گئی. تو پھر اس کے بعد نہ کوئی قیاس کا سوال ہے, نہ فقیہ اور غیر فقیہ کوئی بحث ہے, نہ عموم طلبہ کا سوال ہے, نہ کوئی بظاہر ویسے اس بات کو دھیان کریں تو یہ بہت اپیل کرتی ہے. بہت دھیان کریں نا آپ, مذہبی جو جذبات ہوتے ہیں ان میں آتے ہیں کہ بھائی قرآن کے پیغمبر کی ایک بات معلوم ہوگی, چلیے ٹھیک ہے کہ وہ ایسے قطعی ذرائع سے معلوم نہیں ہوئی. آپ کہہ رہے ہیں عموم بلوا کا واقعہ ہے تو ہم نہیں مانیں گے, آپ کہتے ہیں فقی اور غیر فقی سے آدمی کی بحث کرتے ہیں, آپ اپنے قیاس کو ترجیح دے رہے ہیں, اپنی رائے کو ترجیح دے رہے ہیں, اپنے عقلی مقدمات کو ترجیح, آپ نے عملے اہل مدینہ کو مسئلہ بنا لیا ہے, مدینہ کے اندر کیا ضرور ہے کہ ہر چیز علم میں لوگوں کے آ گئی ہے. تو یہ میں نے تھوڑا سا آپ کو جان لیا, اہل حدیث حضرات جو تقریب بہت اچھی کرتے ہیں ان کے ہاں یہ لوگ پہلے ہوئے. اور امام شافعی نے کیونکہ پہلی کتاب اصول فقہ کے لکھنے کا شرف ان کو حاصل ہے, ہر رسالہ کے نام سے جو کتابوں نے لکھی وہ ہماری کچھ قسمت میں موجود ہے, اور ان کی اپنی لکھی ہوئی کتاب ہم پڑھ سکتے ہیں. امام حنیفہ کی کوئی کتاب نہیں, انہوں نے اپنے اصول کسی کتاب میں نہیں بیان کیے. اسی طرح امام مالک کی موضوع ہی ہمارے پاس ہے, اور ان کے فقاوا ہی سے اخذ کرتے ہیں تو وہ کیا بات کہتے ہیں, یا درمیان میں کوئی تبصرہ کر دیتے ہیں, باقاعدہ کوئی کتاب انہوں نے نہیں لکھی. لیکن امام شافعی کی کتاب رسالہ ہمارے پاس موجود ہے. تو امام شافعی نے اس میں یعنی گویا یوں سمجھ لیجئے کہ اپنی دانست میں دلائل کے انبار لگا دیے اس بات کو. خبریں واحد حجت, حجت ہے کا مطلب یہ جب کہا جاتا ہے خبریں واحد حجت ہے, مطلب یہ ہے کہ ہم نے اہل مدینہ اختلاف دیے, مطلب یہ ہے کہ ہم غلبہ کے معاملات میں دیے, مطلب یہ ہے کہ ہمارے قیاس اور اجتہاد کے مقابلے میں دیے. اس پہ انہوں نے بہت زوردار بحثیں کی. اب وہ جو بحثیں انہوں نے کی ہیں تو اس میں انہوں نے بہت سی مثالیں دی ہیں خبریں واحد کے حجت میں, مثلاً بالوں کا ذکر کروں گا تاکہ اندازہ ہو جائے آپ کو کہ بحث و نظر کی کیا شکلیں رہیں گے. وہ یہ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم جیسے کہ معلوم ہے سیدنا ابو بکر صدیق کو 9 ہجری کے حج کے لیے امیر حج بنا کے دے گا, اور جب سیدنا ابو بکر صدیق کی تشریف لے گئے تو آپ نے پیچھے سیدنا علی کو بھیجا, اور قرآن مجید میں سورہ توبہ کی جو آیات ہے ان کی ذمہ داری لگائی کہ وہ حج کے موقع پر پڑھ کے سنائے. وہ جو آیا تھا نا باذان من اللہ الی الناس یوم الحج الاکبر, ان میں کیونکہ حکم دیا گیا تھا کہ یہ حج اکبر کے دن عرفہ کے دن پڑھ کے سنائی جائے, لوگ آئے ہوئے ہوں گے وہاں, تو عمومی اعلان کیونکہ کرنا مقصود تھا, اس میں قتل عام کا حکم ہے نا, اس کے بعد اگر لوگ نہیں مانتے تو یہ بڑا غیر معمولی معاملہ ہے, تو یہ کہا گیا کہ وہ اس کو پڑھ کے سنائے سیدنا علی رضی اللہ عنہ. اب وہ کہتے ہیں کہ سارے لوگ جا چکے تھے, سیدنا علی رضی اللہ عنہ ایک آدمی, ان کو ایک پیغام دیا گیا, پیغام ایسا ہے کہ جس کے نتیجے میں بہت کچھ ہو جانا, ایک ہی تو خبریں بھائی دیتا یعنی وہ جائیں گے دھیان کریں گے. وہ کہتے ہیں کہ بھائی اگر لوگ یہ کہہ دیتے کہ تم تو ایک ہو ہم تمہاری بات نہیں سنتے, یہ انہوں نے مثال دی, اور وہ یہ کہتے ہیں کہ دیکھیے اب اس میں کیا ہو سکتا ہے. اچھا کسی طرح کا معاملہ جو ہے وہ ازواج آپ کی بعض چیزوں کے بارے میں, یعنی ظاہر ہے کہ نبی صلی اللہ علیہ وسلم کے گھر کے معاملات ہیں, ان معاملات میں تو سیدہ ہی بتائیں گی نا کہ آپ رات کو اٹھے تھے یا کوئی طہارت ہے اس طرح کا, ایسے آپ نے کیا اور کون بتا. तो एक ही बयान करेंगे, एक ही बयान करके हम बहस करेंगे उनके साथ। ये मैंने एक तो मिसाल है आपको। इसी तरह उन्होंने बाज जगहों के ऊपर जो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने गवर्नर बना के भेजा मसलन माज को या और इस तरह के सारे, तो ये उन्होंने बयान किया खबरें भाई बिचर, यानी इस पर बड़ी जोरदार बहस हो जाती है। ये खुलासा मैंने आपके सामने रखी है कि हमारे यहाँ जो फिका मरतब हुई है उसमें अखबार आहाद का मामला एक दूसरे जाविये से इस तरह से। मैं इस चैप्टर को पढ़ाने के बाद पता करूंगा जो कुछ हमने काम किया है इस सारे मामले में उससे ये कैसे खत्म हो गए, यानी वो अपनी बुनियाद से खत्म हो गए। उनके लिए अब कोई इस तरह की बहसें करने की न फिका में जरूरत बाकी रह गई, न हदीस में जरूरत बाकी रह गई, न दीन के मामले में जो इबहाम थे उनके लिए कोई गुंजाइश बाकी रह गई। मैं अपने हकीर इनकी बस कर रहा हूँ, हो सकता है आप उससे इतराब करें, तो वो चीज़ खत्म हो गई। अच्छा, इसी तरीके से हजम को मसला दरपेश, यानी वो चूंकि एक अकील है तो उन्होंने इस पर बहस की कि दीन हमारे पास ये कैसे हो सकता है कि न पहुंचा, और ये कैसे हो सकता है कि उसमें कोई नाम रह गया। तो जब हमारे पास एक सिका रावी की खबर आ गई और हमने उसकी तहकीक कर ली है, तो फिर जैसे मैंने आपको बताया था ये अल्लाह ताला ही ने एहतमाम किया हुआ है, तो वो बिल्कुल पालन से पहुंच गया। इसमें हमें एतमाद करना चाहिए क्योंकि अल्लाह ताला ने अपने याद दहानी में उसने नाजिल की है और उसमें हदीस भी शामिल है, उसकी हिफाजत की जिम्मेदारी है। उन्होंने ये मौके पर तैयार किया। ये इब्ने हज़म का मौके जिस जगह पर है, जिस दर्जे में है, उसमें तो नहीं, यानी इस इब्राहिम के साथ नहीं, लेकिन कमो बेश रवैये की हद तक अहले हदीस हज़रात को मुमकिन है। अहले हदीस हज़रात का गिरोह बहुत बाद में इस नाम से ज्यादा मालूम होना शुरू हुआ है। पहले हनाबिला ही असल में अहले हदीस समझे जाते थे, शवाफे ही अहले हदीस समझे जाते थे, लेकिन जब मुहद्दिसीन ने किताबें मुरतब कर दी तो ज्यादा इस्तदलाल होने लग गया हदीस से। और फिर उसके बाद शुरू शुरू में तो मुहद्दिसीन के शागिर्द और जो उनकी सोहबतों में बैठते थे या उनसे इस्तेफादा करते थे, उनके लिए ये बगैर किसी खास जोर के लफ्ज इस्तेमाल किए, अहले हदीस है उसका मतलब ये होता है कि हदीस से इश्तगाल है, हदीस में ज्यादा ये काम करते हैं। ये था आहिस्ता आहिस्ता फिर ये इस्तेमाल करना शुरू हुए। हमारे हिंदुस्तान में तो अभी 100-150 साल में आकर कहीं ये नुकता नजर बहुत एस्टेब्लिश हुआ है, लेकिन उनके यहाँ जब उनसे बहस की जाती है तो ये तो नहीं कहते इब्ने हज़म की तरह कि ये यकीनी इलम हासिल है, ये नहीं कहते, लेकिन ये कहते हैं कि भाई जो काम हो गया है वो इस दर्जे का है तो उसके बाद इत्मीनान के साथ हमको, अभी यकीन की जगह इत्मीनान भी एक लफ्ज दाखिल किया जा सकता है, इत्मीनान के साथ हमको उसके ऊपर अमल करना चाहिए। और हमने आ जाए कोई बेईमान साहब करना है तो फिर कोई दूसरी राय उस मामले में नहीं हो सकती। ये खुलासा सामने रखें और फिर उसके बाद ये जो फहमे हदीस के मौलवी हैं उनका मुताला कर लीजिए, फिर मैं बताऊंगा आपको कि इसके क्या नतज हमारे सामने आते हैं।
11
इसके बाद अब फहमे हदीस के मौलवी के लिए, यानी एक रवायत हमारे पास आई सनद के लिहाज से हमने मुहद्दिसीन के मेयार पर उसको रखा, उसमें मैंने सिर्फ एक चीज पर जोर दिया कि उस मेयार का इतलाक बेलाज और रूह रहत के बगैर, यानी उसमें फिर ये चीजें आप दाखिल न करें, इसका मतलब ये दाखिल न करें, बल्कि जो मेयार कायम कर दिया गया वो बड़ा फितरी और अकली मेयार है, उसको आप बेलाग तरीके से नाफिस करें। और मदन के लिहाज से वो सब चीजें देखी, अब जो कुछ भी हमारे पास आ गया उसको समझना है, जैसे हम कुरान को समझते हैं, हमने इससे पीछे कुरान में तो ये बहस नहीं थी ना, वो इजमा से साबित है, उसका लफ्ज़ लफ्ज़ अल्लाह ताला का है, उसमें ये बहस नहीं थी। इसके बावजूद हमने उसमें बहुत से उसूल का मुताला किया कि कुरान को समझने के लिए इन चीजों को पेश नजर रखना चाहिए, तो यहाँ वो चीजें जेरे बहस है। इसके बाद अब फहमे हदीस, एक है हदीस के रद्दो कबूल के उसूल, यानी रवायत को मानना है या नहीं मानना, वो जेरे बहस आ गए। अब हमने मान लिया एक रवायत को, समझा कैसे रवायत जो है सनद के लिहाज से लिखी है और इन कसौटियों पर भी पूरी उतरती है, बल्कि उन कसौटियों पर पूरे उतरने के अमल ही में समझने का अमल शुरू हो जाता है, इसलिए कि वो फैसला होगा कैसे, तो समझने के क्या उसूल। पहली चीज अरबियत का जौक, ये बात याद होगी कि कुरान मजीद में भी सबसे पहला उसूल यही बनना, यानी उसमें तो कुरान की जुबान की नौजियत जैसे पैसा गई, तो यहां अरबियत का जौक। पहली चीज ये है कि कुरान की तरह हदीस की जुबान भी अरबी मोहल्ला है, यानी हदीस की जुबान अपनी नौयत के लिहाज से वही जुबान है जिसमें कुरान नाजिल हुआ, नौयत के लिहाज से। एक तो कुरान का अपना शिको, अपनी शान, अपनी नौयत, वो बिल्कुल अलग चीज है, اور اس میں کہہ رہے کہ زمین آسمان کا فرق ہے, لیکن زبان تو وہی جو قریش بولتے تھے, عرب کے لوگ بولتے تھے. پہلی چیز یہ ہے کہ قرآن کی طرح حدیث کی زبان کے عربی ماننا ہے, اس میں شبہ نہیں کہ حدیث کی روایت زیادہ تر بالمعنی ہوئی, یعنی حدیث کی روایت زیادہ, بہت کم احادیث یعنی پر گنی جا سکتے. لوگ کچھ زیادہ اشرار کرتے ہیں وہ بھی ان کی تعداد 150 سے زیادہ نہیں بڑھا سکتے, کہ جن میں ہم یہ کہہ سکتے ہیں کہ یہ روایت باللفظ, یعنی راویوں نے اس کا اہتمام کیا ہے کہ وہ رسول اللہ صلی اللہ علیہ وسلم الفاظ روایت کرتے ہیں, بہت کم. اس طرح زیادہ تر کیا ہوتا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کے الفاظ کا جو مفہوم ہے اس, اور دیکھیں نا یہ ہر سلسلے میں ہوتا ہے, اس کو محدثین سے بحث کر کے ایک اصول کے طور پر بیان کر دیا ہے کہ روایت بالمعنی کے سوا چارہ نہیں ہے. ٹھیک ہے, یعنی اگر یہ اشارہ کیا جائے گا کہ باللفظ روایت ہو تو پھر تو کچھ بھی نہیں رہے گا. بات نبی صلی اللہ علیہ وسلم کا علم ہمارے پاس ہے, وہ زیادہ تر بالمعنی منتقل ہوا ہے, ایک آدمی نے بات سمجھی ہے اور پھر اس نے, یعنی ایسا بھی ہوا ہے کہ بہت حد تک حضور کے الفاظ کی پیروی کر لی لیکن الفاظ میں تبدیلی آتی چلی جاتی ہے. جو بڑی عمدہ روایتیں ہیں, یعنی وہ روایتیں جن کو بڑا اہتمام حاصل ہوا ہے, جیسے حدیث جبریل ہے, یا اسی طرح سے خطبہ حجت الوداع کی روایتیں ہیں, یا اور اس طرح کے بعض واقعے کی روایتیں, ان کو بھی جب ہم سب ان کے ترنت اکٹھے کرتے ہیں تو معلوم ہوتا ہے کہ الفاظ کا بہت اہتمام, یعنی مدعا مفہوم ٹھیک ایک ہی, لیکن یہ کہ لوگ اپنے اپنے طریقے سے اس کو بیان کرتے ہیں. اس کو اصطلاح میں کہتے ہیں روایت بالمعنی, یعنی باللفظ نہیں بلکہ مفہوم کو منتقل کرنے. تو پہلی چیز یہ ہے کہ قرآن کی طرح حدیث کی زبان بھی عربی ماننا ہے, اس میں شبہ نہیں کہ حدیث کی روایت زیادہ تر بالمعنی ہوئی ہے, لیکن نبی صلی اللہ علیہ وسلم اور آپ کے صحابہ کی زبان اس کے باوجود اس میں اتنی محفوظ ضرور نہیں ہے کہ اسے ایک صاحب ذوق بہت حد تک دوسری چیزوں سے الگ کیا جا سکتا ہے. یعنی آدمی اگر عربی زبان اور خاص طور پر اس زبان کی زبان سیکھ لے, اس کا اچھا ذوق اس میں, تو وہ بالکل واضح فرق محسوس کرتا ہے بعد کے ادوار کی زبان میں اور اس زبان میں. قرآن کی طرح اس زبان کا بھی ایک خاص معیار ہے جو اپنے سے کم تر کسی چیز کا احتساب دوبارہ نہیں کرتا. یعنی ایک صاحب ذوق آدمی بہت آسانی سے اندازہ کر لیتا ہے جملہ تو اس زبان کا ہو, یہ اسلوب زبان, یعنی آپ جب برسوں کام کرتے ہیں تو ایک مماثلت آپ کے اندر پیدا ہو جاتی ہے. چنانچہ یہ ضروری ہے کہ حدیث کے طلبہ بار بار کے مطالعے سے اس زبان کی ایسی مہارت اپنے اندر پیدا کریں. یعنی یہ مہارت کیسے ہوتی ہے, جیسے دنیا کی دوسری زبانوں میں شیکسپیئر کے زمانے کی زبان کو آپ بار بار پڑھتے ہیں, اس کی چیزیں پڑھتے ہیں, اس دور کی چیزیں پڑھتے ہیں, تو ایک خاص ذوق اس کا پیدا ہو جاتا ہے. غالب کے زمانے کی اپنی زبان ہے, یعنی ہے اردو ہی, لیکن اگر آپ موجودہ زمانے کے اخبارات کی اردو جانتے ہیں تو آپ غالب کے اسلوب, انداز, محاورے, بات کرنے کے طریقے کو اپریشیٹ نہیں کر سکتے. تو یہ ایک ذوق ہے جو آدمی کے اندر پیدا ہو جاتا ہے. یہی معاملہ حدیث کے وسیع مطالعے سے پیدا ہوتا ہے, جیسے قرآن مجید کا مطالعہ کرنے کے بعد جملے کی کنسٹرکشن کیسی ہوتی ہے, یعنی اس میں بہت فرق. قرآن مجید کا ایک خاص انداز ہے جملے کی تعلیم, جو آدمی قرآن مجید کو بہت پڑھتا رہے تو اس کے بعد اس سے اس کو کمال سکتا ہے. بلکہ آج کی زبان یا بعد کے زبانوں کا اگر آدمی ذوق آشنا ہو تو بعض اوقات وہ اس کنسٹرکشن کو اپریشیٹ نہیں کر سکتا, یعنی ہوا کیا. اس کی بڑی نفیس مثالیں آپ کو تنبر و قرآن میں مل سکتی ہیں کہ کیسی الجھی ہوئی بات تھی بعض لوگوں پر, بلا ہے زبان کے صحیح ذوق میں آ کر جب اس کو دیکھا گیا تو وہ کیسی صاف ہو گئی. یعنی بہت پیچھے انہوں نے کیسے میں تعریف بولوں جملہ ایسے بنا دیا, تو اس جملے کی آپ ایک خاص طریقے سے جب پوزیشن اپنے اندر پیدا کر لیتے ہیں تو بالکل واضح ہو جاتا ہے کہ اصل میں بات ایسے. بعض جگہوں پر بڑی مال کا آداب ایسے تدبر و قرآن میں اس میں, یہ ایسے ہی امام فرائی نے اپنے رسائل میں بہت عمدہ بحث کیے بعض جگہوں کے اوپر زبان کے پہلو سے, کہ دیکھیے یہ جملہ جو ہے یہ اصل میں عربی زبان میں ایسے ہے عرب اسے, اور پھر اس کے نظائر شوائے کو اتنے جمع کر دیتے ہیں کہ آدمی کو بالکل اطمینان ہو جاتا ہے, اور یہی چیز آہستہ آہستہ اگر کوئی صاحب ذوق آدمی ہو تو اس میں پیدا ہو جاتا ہے. چنانچہ یہ ضروری ہے کہ حدیث کے طلبہ بار بار کے مطالعے سے اس زبان کی ایسی مہارت اپنے اندر پیدا کر لے کہ نہ الشیخ و شیخت جیسی چیزوں کو محض زبان ہی کی رد کر دینے میں انہیں کوئی طرد ہو. یہ اشارہ ہے اس آیت کی طرف جس کے بارے میں کہا جاتا ہے کہ یہ قرآن میں تھی اور بعد میں نکال دیا. رجم کی بحث میں ये आयत मेरे पास आती है। फिका में एक बाकायदा उसूल है जिस पर बहुत मुफस्सल बहसें की गई हैं, और वो उसूल ये है कि कुरान मजीद में बाद ऐसी आयतें हैं जिनका हुक्म बाकी है लेकिन वो कुरान से निकल, यानी मनसूखुल हुक्म आयतें सलामत उनकी की जाती है, माफ कीजिएगा मनसूख तो कलामत आयते हैं, हुक्म उनका बाकी है, यानी ये एक मुस्तक उसूल है उनमें से ही आए। और ये जो वाकया है वो सैयदना उमर मंसूख किया गया है कि उन्होंने एक मौके के ऊपर लोगों को मुखातब करके वो खुतबा देते हुए कहा कि कहीं तुम रजम के मामले में गलती न कर बैठना, रजम कुरान में है और हमने इसको पढ़ा है, इसको बहुत अच्छी तरह अर्ज किया है, इस पर नबी सल्लल्लाहु अलैहि वसल्लम के दौर में अमल किया है, और ये आयत अगर मुझे ये अंदेशा ना होता कि लोग इसको इख्तलाब के साथ कबूल कर लेंगे तो मैं मुसहफ के हाशिए पर लिख दूंगा। और बुखारी में जो रवायत है मैं आपको सुना दी खुलासा उसका, बुखारी में जो रवायत है उसमें बस यहाँ बात खत्म हो गई, लेकिन मक्का में ये पूरी की पूरी आयत भी मिली है। आयत यह है कि अश्शैख व शैख तो इज़ा ज़निया फ़र्जुहुमा अल्बत्तत। आप लोगों में जिन लोगों को कुरान पढ़ने का वैसे ही शौक, आप नहीं देखेंगे कुरान में इतनी इस तरह कुछ, यानी एक तो है ना कि आदमी जुबान का बहुत अच्छा शौक है, पर अल्बत्तत का लफ्ज ही कुरान के लिए, ये अरबी का लफ्ज है, कुरान मजीद का कमाल यह है कि बाद अरबी जुबान के अल्फाज हैं जिनको बिल्कुल इस्तेमाल नहीं करता। पर मैंने आप जैसे किया था कि भी के लिए आजम का रस पूरे कुरान में, यानी वो नफ्स कुरान के जौक पर ही पूरा नहीं करता, तो ये तो एक अलग बात है। वैसे ही अगर आप इसको सुनाए शेख और शेख अब्दुल गाजी, अच्छा फिर ये है कि दिलचस्प बात यह कि जो हुक्म साबित करना है उससे, वो तो ये साबित करना है कि शादीशुदा अगर बदकारी का इख्तिताब करे उसे रजू कर, और जो अल्फाज है वो है बुढ़ा और बुढ़ी, भाई इनकी क्या शामत है, एक तो बेचारे वैसे ही शेख व शेख। अच्छा फिर ये कि अब इसमें कई पहलू, यानी ये इजाज जनिया जो है कसीगा अरबी जुबान के आम कायदों के लिहाज से ठीक है, लेकिन जो आदमी कुरान को जानता है वो ये जानता है कि कुरान मजीद जो है वो इस तरीके से फिर भी इस्तेमाल करते हैं, ये वो चीज है जिसको मैं सवाल कुछ नहीं कह सकता कि आप कुरान की जुबान का दौर पैदा करें, वरना ये वाकई है कि कुरान मजीद जो कुरान की जुबान में कुछ अर्सा आदमी बसर करते हैं वो बिल्कुल पुकार उठते हैं कुरान इस तरफ फिर ठीक है, यानी अरबी जुबान में जना यजनी से मुसन्ना का सीधा है ठीक है, लेकिन कुरान का एक अपना अंदाज है फिर को इस्तेमाल करने का। अब देखिए ना मसलन उसने इस तरह के मौजूद थे गुफ्तगानिया तो बस जानी फजल या सारे तो बस सारे का तो, यानी उसका अपना एक अंदाज है बात करने का, तो उसमें ये जनिया कहीं ठीक नहीं आए। अच्छा इसी तरीके से अशेख तो ठीक है बुढ़े के बारे में, लेकिन क्या इससे शेखा भी इस्तेमाल होता है, यानी ये बात है ये मैं भी अगर अरबी लिखते तो नहीं इस्तेमाल करता, इतना पस्त है ये नहीं, कुरान मजीद तो खैर बड़ी गलत चीज है। अश्शैख शैखा तो इजा जनिया फर्जो मुह मा अलबत्त, अलबत्त का मतलब है जरूर लाजमत, नहीं कुरान की जुबान में कुरान मजीद आप देखें ना एक लफ्ज है अरबी जुबान का पूरा कुरान खाली है इस्तेमाल नहीं किया, इसलिए कि ये लफ्ज तो हमारे यहाँ अगर फिका में बाद में बहुत इस्तेमाल होने लग गया है तो आदमी का इतना अच्छा जौक उसमें हो जाता है कि फिर उसके बाद वो ये समझता है कि नहीं अच्छा हम रद्द तो करेंगे अपने जौक को बुनियाद नहीं बनाएंगे, लेकिन ये कि रद्द तो करने के दूसरे दलाए होंगे बताए कि आदमी रुक कर जाएगा कि क्या चीज है, और यहाँ सूरत ये है कि ये हदीस नहीं है नहस, वो ये कहते हैं कि कुरान की आयत है जो नाजिल हुई इस पर अमल किया गया, इस पर अमल सारी उम्मत करने की मुकल्लफ है क़यामत तक के लिए, और सवाल पैदा होता है कि एक आयत का हुक्म बाकी है तो वो आयतें तो कुरान में है कि जिनका हुक्म मनसूख हो गया, वो कुरान में है और ये आपने कहा इस जमाने में बहस बहुत हुई है, मुझे मालूम नहीं कि इस जमाने में जो कुछ रमान है हमारे नुकता नजर पर तनकीदें लिखी तो आपकी नजर से गुजरी है नहीं गुजरी, लेकिन उनमें सबसे जो दिलचस्प तनकीद थी वो मुफ्ती जमील अहमद थानवी साहब की जो फर्जियत है रजम गालिबन के काम कर रहा हूँ अगर मैं गलती नहीं कर रहा तो उसमें उन्होंने जिसमें वो बड़ा अच्छा जुमला था उनका कि हमारे इस्लाही साहब को किसी शादी ने खराब कर दिया, اس میں انہوں نے بحث کی تھی کہ یہ اس میں کوئی ایسی تردد کی بات نہیں ہے, یہ جو آیت ہے شیخ و شیخ کا, تو آخر مسلمانوں کی آزمائش بھی تو کرنی ہے, وہ یہ آیت کو نکال دیں اس کے بعد بھی مانتے ہیں نہیں مانتے. شیخ و شیخہ جیسی چیزوں کو میں زبانی کی بنیاد پر رد کر دینے میں انہیں کوئی تردد ہو, ذکروں پر ذکر جیسے مشکل اسالیب کو سمجھنے میں وہ کوئی دقت محسوس کرے. اس اسلوب کی مثال میں اس سے پہلے دے چکا ہوں قرآن کے مباحث میں, کہ عربی زبان کا ایک خاص انداز ہے جس کی بہت اچھی مثال قرآن مجید میں القرآن بالحر والعبد بالعبد, یہ بھی اسی کی مثال ہے. یعنی اس کا ترجمان لوگ عام طور پر یہ کہیں کہ آزاد کے بدلے میں آزاد کو قتل کیا جائے, غلام کے بدلے میں غلام کو قتل کیا جائے, یہ ترجمہ عام طور پر کر دیتے ہیں. تو ٹھیک ترجمہ یہ نہیں ہے, اس کا اگر آپ عربی زبان جانتے ہیں تو اس کو ترجمہ جانا چاہیے کہ آزاد قاتل ہو تو اس کے بدلے میں وہی آتا ہے, غلام قاتل ہو تو اس کے بدلے میں وہی غلام. اسی اصول کے اوپر آپ یہ دیکھیں گے کہ میں نے ربن فضل کے مسئلے کو آگے بحث کی ہے, وہ بھی ایک بڑا نازک مسئلہ ہے, اس کو حل کیا ہے, وہاں بھی زبان ہی کا اسلوب ہے, بر و بالبر میں وہی استعمال ہوا. تو البر و بالبر میں بھی بڑی بحث ہو گئی, یعنی مطلب تو یہ ہے نا کہ یہ اصل میں دتاری کی سزا میں یہ روایت ہے, عبادہ بن ثابت کی روایت کے الفاظ ہے کہ اگر کوئی کوارا کواری کے ساتھ دتاری کا ارتقاب کرتا ہے, یہ نہیں ہے بلکہ یہ کہ کوارا فائل ہو یا مفعول, ظاہر ہے کہ بدکاری کا ارتقاب دو ہی سے ہوگا, تو وہ دونوں کے بارے میں جیسے قرآن نے زانیہ اور زانی کے الفاظ استعمال کیے ہیں, تو یہ اسلوب بھی عام ہے, اس کو سمجھ لیتا ہے آدمی بہت آسانی کے ساتھ. لغوی اور لغوی مشکلات کے حل کے لیے بھی یہ مہارت ناگزیر, ان فنون کے ماہرین نے جو کچھ اس باب میں لکھا ہے اس پر آدمی کی نظر عالمانہ ہونی چاہیے. زبان کی نزاکتوں اور عربیت کے اسالیب سے واقفیت کے بغیر کوئی شخص بھی حدیث کی مشکلات کو حل کر سکتا, یعنی قرآن کی بھی نہیں حل کر سکتا اور حدیث کی حل نہیں کر سکتا, زبان بہت اچھی آتی ہے, یہ مطلب ہے. تو اب آپ سوال پڑھیے, یہ پونے آٹھ ہے سوال.